यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामा नियुक्त। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै टुंगोमा पुर्याउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। आगोको धुवाले निसासिएर जुम्लामा सुत्केरी सहित 2 जनाको मृत्यु। र इजरायलले गाजाको खान युनिस क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 84 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा डेंगी रोग नियन्त्रण तथा रोकथामको लागि जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ। बैठकमा सांसदहरू कुसुम देवी थापा, सपना राज भण्डारी, सीता मिजार र लीला देवी बोखिम लिम्बुको समर्थनमा सांसद प्रतिमा गौतमले जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको हो। जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुहुँदै सांसद प्रतिमा गौतमले देशैभर डेंगीको प्रकोप तीव्र रूपमा फैलिरहेको र गम्भीर जनस्वास्थ्य संकट उत्पन्न भएको बताउनुभयो। सांसद गौतमले स्वास्थ्य संस्थाहरूमा गम्भीर अवस्थाका डेंगी संक्रमितहरूको संख्या बढ़दै जाँदा समाजमा डर र त्रास बढ़दै गएकाले यसको प्रभावकारी नियन्त्रण र रोकथामको लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो। प्रस्तावमाथिको छलफलमा भाग लिने सांसदहरूले डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा प्रणाली विस्तार गर्न र आम नागरिकमा जनचेतना बढ़ाउन आवश्यक रहेको बताउनुभयो। जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रणका लागि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा कार्यदल गठन गरी सबै प्रदेश र स्थानीय तहमा द्रुत प्रतिकार टोली परिचालन गरिएको बताउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2081 विचार गरियोस् भनी राख्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको हो। यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले संसदमा सांसदले नै बिचौलियालाई घुस दिएको प्रकरणको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिएको बताउनुभयो।
पूर्व भूमि सुधार सहायक मन्त्री अन्दाजी वर्ष 80 का रामचन्द्र राय आफ्नै घरमा मृत अवस्थामा फेला परेको सूचनाका आधारमा तत्काल प्रहरी टोली घटना स्थलमा परिचालन गरियो। थप अनुसन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालयबाट समेत प्रहरी टोली खटिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट सिनियर अफिसरको नेतृत्वमा प्राविधिक जनशक्ति सहितको टोली काठमाडौँबाट घटना स्थलतर्फ परिचालन भइसकेको छ र यो घटनाको सूक्ष्म रूपले अनुसन्धान अध्ययन गर्ने काम भइराखेको छ। सामान्य सभामुख महोदय, अर्को विषय, यहाँ सम्मानित सदनमा माननीय सदस्यज्यू एकजनाले मैले आफ्नो छोराको सर्टिफिकेटको सन्दर्भमा बिचौलियालाई घुस दिएको कुरा उठाउनु भएको छ। मैले प्रहरीलाई उक्त घटनाको तत्काल चाहिँ त छानबिन गर्नका निमित्त आवश्यक निर्देशन दिइसकिएको छ।
गृहमन्त्री लेखकले यस वर्षको मनसून शुरू भएपछि प्राकृतिक विपदका घटनामा परि 130 जनाको मृत्यु भएको र 48 जना अझै बेपत्ता रहेको सदनलाई जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सरकारले चालू खर्च घटाउँदै बजेटलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने, सार्वजनिक प्रशासनलाई चुस्त दुरूस्त बनाई भ्रष्टाचार मुक्त बनाउन सरकारको ध्यानकर्षण गराउनुभयो। सांसदहरूले कैलालीको धनगढ़ीमा अस्पताल बनाउने भनेर स्थानीय निकायमा झुटो विवरण पेश गरी चर्च बनाउनेलाई कार्यवाहीको दायरामा ल्याउन सरकारको ध्यानकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 13 गते आइतबार दिनको 1 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले कार्यदलसँग ब्रिफिङ लिँदै चाँडो टुंगोमा पुर्याउनु पर्ने बताउनुभयो। कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका तर्फबाट कार्यदल सदस्य महेश बर्तौला समेत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले कार्यदललाई विधेयकमा जतिसक्दो चाँडो सहमति जुटाउनु पर्ने बताउनुभयो। छलफलपछि कार्यदल सदस्य बर्तौलाले विधेयकमा सहमति जुटाउन कार्यदलले आजैदेखि काम अघि बढ़ाउने भन्दै चाँडै सहमति जुटाउने बताउनुभयो। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङ, नियुक्त हुनुभएको छ। बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई आज नियुक्त गर्नुभएको हो। कांग्रेस र एमाले सत्ता साझेदारी गर्ने सहमति अनुसार बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मा समक्ष आजै दिउँसो दावी पेश भएको थियो। मुख्यमन्त्रीको शपथ ग्रहण भोलि बुधबार बिहान 11 बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले निर्माण व्यवसायले राखेका जायज माग प्रति सरकार सकारात्मक रहेको बताउनु भएको छ। आज मन्त्रालयमा नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंह सहितको टोलीले गरेको भेटमा उपप्रधानमन्त्री सिंहले आफू निर्माण व्यवसायका समस्याबारे जानकार रहेको र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। गृहमन्त्री रमेश लेखकले अध्यागमन सम्बन्धी ऐन कानून निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। आज अध्यागमन विभागको निरीक्षणपछि गृहमन्त्री लेखकले एक महिनाभित्र ऐन नियम कार्यविधि र नियमावली गृह मन्त्रालयमा प्रस्तुत गर्न निर्देशन दिनुभएको हो। उहाँले दार्चुलाको तिंकर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय स्थापनाको प्रक्रिया अघि बढ़ाउन पनि निर्देशन दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकार पूर्ण स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको आज बसेको बैठकमा मन्त्री गुरूङले मीडिया काउन्सिललाई स्वायत्त निकायका रूपमा रहने गरी कानून बनाइने बताउनुभयो। मन्त्री गुरूङले सरकारले ल्याएको मीडिया काउन्सिल विधेयकले संविधानले प्रत्याबद्ध गरेको प्रेस स्वतन्त्रतालाई प्रवर्धन गर्ने बताउनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीय निजामती ऐन संसदबाट चाँडै पास हुनेमा विश्वास व्यक्त गर्नुभएको छ। नेकपा एमाले पर्साले आज वीरगंजमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुप्ताले निजामती ऐनलाई उच्च प्राथमिकतामा राखेर 2.5 महिनाभित्रै संघीय संसदबाट पारित गर्ने गरी काम भइरहेको बताउनुभयो। मन्त्री गुप्ताले निजामती कर्मचारीको सरूवामा हुने गरेको विकृतिलाई अन्त्य गर्न र सरूवालाई व्यवस्थित गराउनका लागि नियमावली बनाउन लागेको पनि जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुने गरी प्रभावकारी ढंगले मौसमका सूचना प्रवाह गर्न निर्देशन दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागको निरीक्षणपछि आज मन्त्री खड्काले जनताको जीवधनको सुरक्षालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो। मन्त्री खड्काले जलवायु परिवर्तनका कारण हिमाल पहाड़ र तराईमा आफ्ना समस्या छन्, यसको अध्ययन गरेर व्यवहारिक रूपमा जनजीवनमा असर नपर्ने गरी विभाग क्रियाशील हुनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर बनेको सरकारलाई असफल हुने छूट नरहेको बताउनु भएको छ। नेपाल प्रेस युनियनको 9 महाधिवेशनबाट निर्वाचित कार्य समितिले दोस्रो वर्ष पूरा गरेका अवसरमा आज काठमाण्डुमा आयोजित संविधान संशोधन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषय विचार गोष्ठीमा नेता डाक्टर कोइरालाले संविधान संशोधन तथा राजनीतिक स्थायित्व दिने शर्तमा दुई ठूला दलबीच सहकार्य भएकाले सो अनुसार परिणाम दिन नसके थप अनिश्चितता बढ़ने धारणा राख्नुभयो। नेता डाक्टर कोइरालाले सरकारलाई सही काम गर्न पार्टीभित्रका नेता, प्रेस जगत, नागरिक समाज लगायत सबैले खबरदारी गरिरहनु पर्नेमा जोड़ दिनुभयो। मदन पुरस्कार गुठीले मदन पुरस्कार 2080 लागि 5 कृति छनौट गरेको छ। गुठीले आज 2080 सालमा प्रकाशित भएका विभिन्न 304 पुस्तकमध्ये 5 कृति छनौट गरी सार्वजनिक गरेको हो। गुठीले भक्त स्याङतानको डम्फूको आत्मालाप, मोहन मैनालीको मुकाम रणमैदान, जीवन छेत्रीको नुन तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि र रोशन थापा निरवको सन्तासका 60 दिनलाई उत्कृष्ट कृतिमा छनौट गरेको छ। छनौट भएका 5 मध्ये सबैभन्दा बढ़ी उत्कृष्ट कृतिले 2080 सालको मदन पुरस्कार प्राप्त गर्नेछ। आगोको धुवाले निसासिएर जुम्लामा 2 जनाको मृत्यु भएको छ। सुत्केरीलाई सेक्न बालेको आगोको धुवाले निसासिएर पातारासी गाउँपालिका चारकी एघार दिनकी सुत्केरी 22 वर्षीय मायालक्ष्मी महतरा र उनकी बहिनी नाता पर्ने 19 वर्षीय जुनमाया रोकायाको मृत्यु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजाको खान युनिस क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 84 जनाको मृत्यु भएको छ। आज भएको आक्रमणमा परि 329 जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैबीच गाजामा कार्यरत एक अमेरिकन चिकित्सकले इजरायली सेनाका स्नाइपरहरूले एकभन्दा बढ़ी बालबालिकाहरूको ज्यान जाने गरी उनीहरूलाई निशाना बनाई गोली हान्ने गरेका आरोप लगाएको छ। इजरायली सेनासँगै समन्वय गरेर गाजा क्षेत्रमा भ्रमण गरिरहेका राष्ट्रसंघीय प्रतिनिधिमाथि नै इजरायली सेनाले गरेको आक्रमणको पनि जवाफ दिन राष्ट्रसंघीय मिशनले निर्देशन दिएको छ। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा केन्द्रित भएर सरकारले काम गरिरहेको बताउनु भएको छ। अर्थ मन्त्रालयमा मंगलबार इकोनोमिक मीडिया एसोसिएशन नेपाल इमान कार्यसमितिका पदाधिकारीहरूसँगको छलफलमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मनोबल उकास्ने गरी काम गर्ने बताउनुभयो। अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंकले सरकारका नीति र वित्त नीतिको ध्येयअनुसार नै मौद्रिक नीति ल्याउने भएकाले त्यसमा सरकारले हस्तक्षेप गर्न नपर्ने पनि छलफलका क्रममा उल्लेख गर्नुभयो। गत आर्थिक वर्षमा नेपालबाट 17 खर्ब 45 अर्ब रूपियाँ भन्दा बढ़ीको वैदेशिक व्यापार भएकोमा 14 खर्ब 40 अर्ब रूपियाँ भन्दा बढ़ी घाटा बेहोर्नु परेको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापार घाटाको तथ्याङ्क अनुसार 15 खर्ब 92 अर्ब रूपियाँ भन्दा बढ़ीको वस्तु आयात भएको देखिएको छ भने सो अवधिमा 1 खर्ब 52 अर्ब रूपियाँ बराबरको मात्रै निर्यात गरेको पाइएको छ। गत आर्थिक वर्षमा सबैभन्दा धेरै भारतसँग व्यापार घाटा देखिएको छ। भारतबाट 9 खर्ब 96 अर्ब रूपियाँ भन्दा बढ़ीको वस्तु आयात हुँदा 1 खर्ब 3 अर्ब रूपियाँ बराबर मात्रै निर्यात भएको पाइएको छ, जसबाट भारतसँगको कुल व्यापार घाटा 8 खर्ब 93 अर्ब रूपियाँ बराबर रहेको छ। यस्तै अर्को छिमेकी मुलुक चीनसँग 2 खर्ब 96 अर्ब रूपियाँ बराबर व्यापार घाटा रहेको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षमा चीनबाट 2 खर्ब 98 अर्ब रूपियाँ बराबरको वस्तु आयात हुँदा करिब 26 अर्ब रूपियाँ बराबरको मात्रै निर्यात भएको पाइएको छ।
अब खेल समाचार अजय बमबाट।
नेपाल काबा U20 महिला भलिबल च्याम्पियनशीपमा तेस्रो भएको छ। मालदिव्सको मालेमा भएको खेलमा नेपाल किर्गिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएपछि नेपाल सेमी फाइनलमा रोकिएको थियो। त्यसपछि नेपालले आयोजक मालदिवसँग तेस्रो स्थानको लागि खेल्ने मौका पाएको थियो। तेस्रो स्थानका लागि मंगलबार भएको खेलमा नेपालले प्रतियोगिताकै कमजोर टोलीलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। नेपालले पहिलो सेट 25-15 जितेको थियो, दोस्रो सेट 25-10 र तेस्रो सेट 25-14 जित्यो। पहिलो सेमी फाइनलमा श्रीलंकाले आयोजक मालदिव्सलाई 3-0 सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। मनाङ मक्स्याती क्लबले ललित स्मृति एन्फा U18 युथ लीगमा जावलाखेल युथ क्लब विरूद्ध 1-0 कठिन जित निकालेको छ। सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा मंगलबार दोस्रो हाफको शुरूआतमै सुजल डंगोलले गरेको 1 गोल मात्र मनाङलाई जित दिलाउन पर्याप्त बन्यो। जितसँगै 3 खेलमा 9 अङ्क जोडेको मनाङ शीर्ष स्थानमा उक्लिएको छ। पराजित जावलाखेलको समान खेलबाट 2 अङ्क छ। मंगलबार नै सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोलरहित बराबरीमा रोकिएका थिए।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामा नियुक्त। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै टुंगोमा पुर्याउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। आगोको धुवाले निसासिएर जुम्लामा सुत्केरी सहित 2 जनाको मृत्यु र इजरायलले गाजाको खान युनिस क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 84 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।